कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। रेडियो सांगीतिक कार्यक्रम अजर अमर गीतहरूको आजको 347 श्रृंखलामा प्राविधिक मित्र संगम विष्ट सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन। आजको यो कार्यक्रममा यहाँलाई सन्दर्भत स्वागत गर्दा दुई कुराहरू स्मरण गराउन चाहन्छु। आज नातिकाजी र अम्बर गुरूङका संगीतका चर्चा हुनेछन्, तर दुवैजनाको आज जन्मदिन र पुण्यतिथि दुवै होइन। नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय परिवर्तन ल्याउने दुई श्रद्धेय संगीतकार नातिकाजी र अम्बर गुरूङको चर्चा र दुवैको संगीतको सम्मिलनको विषय रहनेछ। र आजको कार्यक्रमका लागि मैले दुईजना श्रद्धेय लेखकहरू शंकर लामिछाने र पीटर जे कार्थकले यही कार्यक्रमको निम्ति लेख्नुभएको एउटा लामो लेख साभार गरेको छु। शंकर लामिछानेको यही पंक्तिबाट आजको यो बहसलाई शुरूआत गर्न चाहन्छु। शंकर लामिछाने बिम्ब प्रतिविम्ब नामक पुस्तकको 16 पृष्ठमा लेख्छन्, एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतमा मूड सृजन गर्ने दिन दार्जीलिङ तथा कालिम्पोङकै बढ़ी छ। काठमाण्डुमा नातिकाजी र अन्य झल्याक झुलुक देखा पर्ने एक दुई व्यक्ति बाहेक हाम्रो संगीतमा नयाँ मोड़ दिने काम प्रवासी भाइले नै गरे। मसँग चर्चा हुँदा काठमाण्डुका संगीत प्रेमीहरू भन्छन्, दार्जीलिङका गीतमा रविन्द्र संगीतको प्रतिध्वनि आउँछ, खास गरी अम्बर गुरूङका रचनामा। आंशिक रूपमा यो सत्य पनि हो, कारण वातावरण र शिक्षाको प्रभाव पर्यो होला उसका प्रारम्भिक कालमा। शब्दको हत्या गर्न नसक्ने र शब्दको हत्या नगरिकन संगीत गर्न सक्ने अम्बरको रचनामा दोषको एक बाहुल्यता यही हो। ऊ सबभन्दा बढ़ी संगीतज्ञ हो, त्यसपछि चित्रकार, त्यसपछि कवि र त्यसपछि गायक। उसका रचनामा पनि यही मर्यादा क्रम हुन्छ। श्रद्धेय संगीतकार अम्बर गुरूङ र नातिकाजीलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै आजको कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति नातिकाजीको पहिलो रेकर्डेड गीत पुष्प नेपालीको शब्द र नातिकाजीको संगीतमा।
बन मछली हुरके पिया के ले बन को फूल सिर मूटी बनी की मोहिनी रानी तिमी नगए कतै डरामा छाडेर रानी तिमी नगए कतै डरामा छाडेर भनेर पनि गुरु रोडी आउला सरर उडेर आउला सरर Oh, गाएर भैँसीमा बन्छु दाउरे, गाई थपाउमा बन्छु दाउरे, बहार बसी बनमा खेली हुर्के पिया चली।
राष्ट्रकवि माधव घिमिरे भन्छन्, नेपाली संगीतका आधुनिक निर्माता द्वय मध्ये नातिकाजी र अम्बर गुरूङलाई म सम्मान गर्दछु। राष्ट्रकवि माधव घिमिरेले नेपाली आधुनिक संगीतका निर्माता द्वय नातिकाजी र अम्बर गुरूङलाई मानेका छन्। र आजको कार्यक्रम हामीले नेपाली सुगम संगीतका स्वर्णिम युगका परिवर्तनका सत्रधार द्वय नातिकाजी र अम्बर गुरूङको संगीतको सम्मिलनलाई राखेका छौं। शंकर लामिछाने अम्बर गुरूङका बारेमा लेख्छन्, म अम्बर हुँ तिमी धरती, लाखौं चाहे पनि हाम्रो मिलन कहिले नहोला, एकचोटि यो गीत मेरो कानमा परेको थियो कैयन वर्ष अघि, र अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना संगीत र गायन कौशलले मलाई जगडिहाले। मेरो आँखाका आकाश र धरतीको मिलन भूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सूर्य डुब्दै थियो, यो सिद्ध गर्न मानौ त्यो मिलन रेखा एक महाशून्य हो। अम्बरको फ्यान म यसरी भए। पछि भूपी शेरचनका माध्यमद्वारा उसँग मेरो परिचय भयो। भूपीले एक दिन एउटा नयाँ गीत सुनायो जुन अम्बरको रचना भूपीको रचना थियो, अम्बरको संगीत अनि अरूणाको स्वर, किन आज यौवन उदास उदास छ मेरो। वाल्जमा बाँधिएको धुनले गीतलाई राम्रो मोड दिएका थिए, म मुग्ध भए। मेरो आँखामा झरेका सुकेका पातहरू हावामा गोलो फनको मारी वाल्जको लामो फनको मारिरहेको देखे। यो मान्छे कस्तो छ भनी मैले सोधेको थिएँ भाव आवेशमा। सोझो र स्पष्ट प्रश्नको उत्तर दिन साह्रै गाह्रो हुन्छ जोसुकैलाई पनि, भूपी जस्तो ट्याक्क मिल्ने उपमा दिन सक्नेलाई पनि। एकछिन ऊ अल्मलियो अनि भन्यो, ऊ मान्छे सायद होइन, ऊ मित्र हो। जसका लागि मित्र होइन उसका लागि कलाकार हो, जसका लागि कलाकार होइन उसका लागि गायक हो, र जसका लागि ऊ गायक होइन उसका लागि ऊ जन्मेको पनि छैन।
डाँडा पारी हिउँ परे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी रे दिलकी मेरी रानी। डाँडा पारी हिउँ परे छ, डाँडा बारी पानी, कई चरण गीत सुनी देव दिल की मेरी रानी। घाम र पानी लुका चोरी जिंदगी को बाटो, हाम्रा पानी लुका चोरी जिन्दगीको बाटो, दुई घडीको साथ देवु किन गर्छौ फाटो बरीलाई। डाँडा पारी हिउँ परे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिल की मेरी रानी। मनमा मेरो वेदना छ, मुखमा मेरो हाँसो, मनमा मेरो वेदना छ, मुखमा मेरो हाँसो, गए पनि राखी देऊ है मेरो माया नासो बरी लै। डाँडा पारी हुँ परे छ, डाँडा बारी पानी, एकै चरण गीत सुनी देव दिल की मेरी रानी।
इन्द्र थपलियाको शब्दमा आफ्नै संगीतमा अम्बर गुरूङको स्वर। इन्द्र थपलिया अम्बर गुरूङका मित पनि हुन्। नेपाली संगीत आकाशमा गत वर्ष अम्बर गुरूङलाई वा यही वर्षको वैशाख 1 गते तत्कालीन रक्षा एवं उप प्रधानमन्त्री भीम रावलले राष्ट्र गायकका रूपमा सम्मान गरे। अम्बर गुरूङ र नातिकाजीको सांगीतिक दिनका बारेमा यी दुवै संगीतकारका बारेमा पीटर जे कार्थक, जो अहिले दिल्लीमा स्वास्थ्य उपचार गराइरहनु भएको छ, उहाँले यस कार्यक्रमको निम्ति लेख्नु भएको एउटा लामो लेखको सानो अंश म यहाँ वाचन गर्न चाहन्छु। पीटर जे कार्थक: म ठोकुवा भन्छु, नातिकाजी नेपालका अम्बर गुरूङ हुनुहुन्छ, अम्बर गुरूङ मुगलानका नातिकाजी। मैले यो विचार पालेको वर्षौं भइसक्यो। यो ठोकुवामा यी दुई जीवित नेपाली सम्पदाहरूका समानता र भिन्नताहरू दुवैलाई बराबरी रूपमा हेर्नुपर्छ। अहिले यी दुवैजना एकै थलो काठमाण्डुमा थिए। त्यसो त उदार नेवारहरूले हामी बाहिरियाहरूलाई आऊ बस गरी खाऊ भनेर हामीलाई यहाँ ठाउँ दिएका हुन्। यो कुरा मान्नै पर्छ। नाति दाईलाई मैले पहिलोपल्ट देखेको सन् 1963 हो। त्यति बेला जनार्दन समका नेतृत्वमा नेपालका नातिकाजी शिवशंकर, तारादेवी, रामशरण दर्नाल लगायतका जल्दा बल्दा टोली आसाम गएका र त्यहाँबाट हानिएर दार्जीलिङ पो उक्लेछन्। अम्बर गुरूङको आर्ट एकाडेमीका हामी सदस्यहरूलाई हतार हतार सूचित गरियो अनि हामी गोर्खा दुःख निवारक सम्मेलन हलतिर दगुर्यौं। त्यति बेलै हो मैले नातिकाजी र नेपालका यी प्रख्यात कलाकारहरूलाई पहिलोपल्ट देखेको। हलको दैलामै द स्टेट्सम्यान अखबारका दिलीप बोसले जनार्दन शर्मालाई सोधिहाले, तपाईँहरू किन यतातिर आउनुभयो? हामी मायाले आयौं, स्नेहले आयौं। जनार्दन शर्माको सो उत्तर अहिले पनि मेरो स्मृतिमा ताजा छ। दिलीप बोस राम्रो वाल्ल परेका थिए। हलको नेपथ्य र डबलीमा हामी दार्जीलिङे कलाकार पाहुनाहरूसित घुलमिल गर्न थाल्यौं। स्टेजको तयारी हुँदै थियो। के कस्तो सुविस्ता चाहिने हो सोबारे हामी बन्दोबस्त गर्न थाल्यौं। तयारीमा सबैजना जुटिहाले। पाहुनाहरू हलको स्थिति र सुविस्ताहरूबारे प्रसन्न हुनुहुन्थ्यो। त्यति बेला दार्जीलिङमा चारवटा हलहरू थिए जहाँ कार्यक्रमहरू सञ्चालन ढुक्क भएर गर्न सकिन्थ्यो। पछि काठमाडौँ आएपछि मलाई थाहा भयो यहाँ यस्ता हलहरू प्राय थिएनन्। राष्ट्रिय नाचघर, महेन्द्र पुलिस क्लब भर्खर मात्र जनताको लागि बनिएका वा खुला गरिएका हुन् जस्तो लाग्छ। त्यो बेलुकी हाम्रो सामूहिक कार्यक्रम शुरू भयो। 4-5 घण्टाको सूचनामा दार्जीलिङ शहरका बासिन्दाहरू हलभित्र ओइरिए। खचाखच भयो, सायद टिकट नै बेचिएको कार्यक्रम त्यो थियो। जोड तोडका साथ सामूहिक कार्यक्रम शुरू भयो। दार्जीलिङ टोलीको नाइके अम्बर गुरूङ हुनुहुन्थ्यो भने नेपाली प्रमण्डलका नेता नातिकाजी हुनुहुन्थ्यो। जनार्दन शर्माको रोल एउटा कलाकारको थियो। यसरी नेपाली प्रमण्डल मुगलान भ्रमण गर्नु पछाडि एउटा मुख्य कारण थियो प्रमण्डलमा सामेल भएका सदस्यहरूका रचना र गीतहरू नै त्यति बेला दार्जीलिङमा छ्यापछ्याप्ती लोकप्रिय वा हिट भएका थिए। त्यसो हुनाले पाहुनाहरूले नै कार्यक्रमको आधाभन्दा बढी जिम्मेवारी लिन पर्यो। नातिकाजीको वनमा खेली हुर्केकी अकेली सँगै अरू दुईटा गीतहरू उहाँले मस्त भएर आँखा चिम्ली चिम्ली गाएको सम्झना मलाई आलै छ। श्रोताहरूले फरमायस गरेको कुरा त छँदैछ। जनार्दन शर्माले मात्र आफ्नो त्यति बेलाको नामी हिट गीत एकपल्ट हाँसी देऊ, राम्रो मुखले साइली 3 गाउनु परेको सत्य मान्नै पर्छ। शिवशंकरलाई पनि त्यस्तै आपत परेको हो। नेपाल पट्टीको सो कार्यक्रमको विशेष जिम्मेवारी नातिकाजी र तारादेवीलाई परेको हो, किनभने त्यति बेलाका अत्यन्त लोकप्रिय नेपालका गीतहरू यिनै दुईको उपज थिए। नेपाली नै आइपुगेन अझै नेपालमा भन्ने तारादेवीको गीतको सो लाइनले सारा श्रोताहरूलाई जुरुक्क उठाएर थपडे बजाउन कर लगायो। नेपाली नै आइपुगेन अझै नेपालमा भन्ने गीत, तारादेवीको अकेला मेरो मनको र जीवनको सहारा, त्यो जस्ता गीतहरू दार्जीलिङको चिया बगान र बस्तीहरूमा समेत लछप्रै थिए। सो कार्यक्रममा पनि यी गीतहरू नगाई तारादेवीलाई सुख चयन भएन। यसरी दार्जीलिङेहरूले सो साक्षात्कारको बेसरी फाइदा उठाए। वाद्यवादकका रूपमा रामशरण दर्नालको विशेष सम्झना छ मलाई। दर्नाल दाईले मेन्डोलिन र एकोर्डियन बाजाहरू बजाउनु भएको थियो। हामी दार्जीलिङे बजियाहरू, बाजा बजाउनेहरू विशेष उहाँसित नजिकिएका थियौं। आज दर्नाल दाई हुनुहुन्न, सम्झना मात्रै छ उहाँको। त्यो रात सेन्ट्रल होटलको ठूलो कोठामा हामी भेला भयौं। कुराकानी सँगसँगै गाना बजाना पनि हुने नै भयो। वर्धमान महाराजका निजी सचिव डम्बर गुरूङ दाजुले ल्याएका असल भारतीय रक्सीले राम्रो रमझम ल्याएको थियो। यति बेलैदेखि मैले नातिकाजीको आनी बानी र व्यवहार हेर्ने मौका पाए। अब मात्र नातिदाईको विशेष कथा शुरू हुन्छ। कथाको बाँकी अंश अब अर्को गीतपछि यो गीतको चर्चामा गरिहाल्छु। यो गीत दुईजना संगीतकारको अलग अलग गीत हो। पहिलो गीतमा अम्बर गुरूङको संगीत र प्रेमध्वज प्रधानको स्वर छ। दोस्रो गीतमा नातिकाजीको संगीत र प्रेमध्वज प्रधानको स्वर छ। पहिलो गीत किरण खरेलको शब्द, दोस्रो गीत यादव खरेलको शब्द।
हसन रहर असुमधुवे सुंदर सपना से सजई फुटे से सजई फुटे हसन रहर असुमधुवे पर्वत कसले लुकायो साय खुलले उसलाई बगायो पहाड़ा पर्वत कसले लुकायो शायद खुलले उस लाय बजायो कोई तो बोला मेरो छाया लाई ये शरीर देखी कसले छुटायो हसन रहर असुमधुवे तिमीलाई देख्दा मेरो मन हुन्छ कस्तो कस्तो लेख भरी पुस मासु गुरा फुले जस्तो तिमीलाई देख्दा मेरो मन जिंदगीको हाथ भारी जिंदगी को हाथ भारी घाम को झुलका चौंसा चाहना को मेरो सिंगो आकाश उखरी आउँछा छोड़े पछि हिमाल खुले जस्तो लेख भरी पुसमास गुरा फुले जस्तो तिमीलाई देख्दा मेरो मन।
यादव खरेलको शब्द, नातिकाजीको संगीतमा प्रेमध्वज प्रधानको स्वर र यसभन्दा अघिल्लो गीत अम्बर गुरूङको संगीतमा किरण खरेलको शब्दमा प्रेमध्वज प्रधानको स्वर। नातिकाजी रेडियो नेपालको स्थापना कालदेखि नै सक्रिय थिए भने अम्बर गुरूङ त्यसको 10 वर्षपछि रेडियो नेपालमा प्रविष्ट भए। तर नेपाली संगीतका अनुसेवीहरूले नातिकाजीको अलग्गै लाइन बनाइदिए, अम्बर गुरूङको अलग्गै लाइन बनाइदिए।
नातिकाजीलाई मन पराउनेहरू अम्बर गुरूङका कुरा काट्थे, अम्बर गुरूङलाई मन पराउनेहरू नातिकाजीका षड्यन्त्रका कुरा गर्थे। यी दुईका बारेमा अलग अलग किसिमको सन्दर्भलाई पीटर जे कार्थकले यहाँ मजाले लेख्नु भएको छ नातिकाजी अम्बर गुरूङको यो लेखमा। काठमाण्डु र दार्जीलिङ बीच गीतको दोहोरी र जुवारी शुरू भइसकेको थियो। काठमाण्डु र दार्जीलिङ बीच गीतको दोहोरी र जुवारी शुरू भइसकेको थियो। अम्बर गुरूङले नौलाख तारा गाउनै पर्यो, जनार्दन शर्माले फर्क है फर्क नेपालीको प्रत्युत्तर दिनु नै पर्यो। केही समयपछि अम्बर गुरूङले वैशाख लाग्यो पहाड़मा कुक्कुले भन्छ सुन नगाउनुभयो। गीत अगमसिंह गिरीले लेख्नुभयो, गीत सिद्धियो। त्यो गीत गाइसकेपछि नातिदाई कराउनुभयो, राम्रो राम्रो थपडी पनि बजाउनुभयो। नेपालमा त्यति बेला राम्रो भन्ने चलन रहेछ, हामीलाई थाहा थिएन, नातिकाजीबाट थाहा पायौं। त्यसो त शिवशंकर र जनार्दन शर्माले पनि राम्रो कुरा भन्नुभयो, तर नातिदाईको राम्रो राम्रो धेरै राम्रो लाग्यो मलाई। तर हामी दार्जीलिङेलाई चाहिँ यो ठाडो भाखाका शब्द लाग्यो। त्यस बेला राम्रो भन्ने शब्द हामीसँग पनि नभएको होइन क्यारे, तर यसको अरू नै पर्यावाची थियो। टटका भन्ने संज्ञा विशेषण हामी प्रयोग गर्थ्यौं, जसरी आज हरिवंश आचार्यले महको प्रहसनमा च्वाक विशेषण प्रयोग गर्दछन्। वा क्या टटका गीत रहेछ, यही हुन्थ्यो हाम्रो त्यति बेलाको सरकाई। तर राम्रोलाई राम्रो नै भन्नुपर्ने रहेछ, नातिदाईको यो पाठ वा सौगात हामीलाई त्यति बेलै सन् 1963 प्राप्त भयो। हामीले पनि दार्जीलिङमा राम्रो धेरै राम्रो अति राम्रो भन्न सिक्यौं। त्यसपछि नातिदाईको जे जयकार होस्, नेपालका नेपालीहरूले चुरूट पिउँदा हामीले चाहिँ सिगरेट खान्थ्यौं, तर उहाँहरूले चुरूट पिउने पनि अर्कै ढंग रहेछ। हामी ब्रिटिश ढाँचामा चोर औंला र माइली औंलाले च्यापेर ओठको एक कुना वा भागमा तान्थ्यौं, वा अमेरिकन शैलीमा बुढी औंला र चोर औंलाले समातेर चुस्ने, वा जेम्स डिन वा हम्फ्री बोगार्टले जस्तै ओठको कुनाबाट तुरुङ्ग झुन्ड्याउने परम्परासँग ठ्याम्मै नमिल्ने ढंग रहेछ उहाँहरूको। नेपालमा चुरोटलाई मुठीभित्र पारेर मुठीका माथिल्लो ज्वालामुखी जस्तो भाग ठाडै ओठभरि गाँच्दा रहेछन् र स्वा स्वा फुँ फुँ पार्दा रहेछन्। नेपाली टोलीमा निकै चुरोट पिउनुपर्ने नातिकाजी दाईबाट नै हामीले पनि सो शैलीमा सिगरेट पिउन थाल्यौं। तर दार्जीलिङ छोड्ने बेलामा नातिदाईले हाम्रो ब्रिटिश र अमेरिकन शैली सिकेर जानुभयो। आदान प्रदानको कुरा यस्तै हो क्यारे। त्यो रातिको होटलको कार्यक्रममा तारादेवी देखिनु भएन, सायद थकाइ र निद्राले उहाँ चाँडै ओछ्यान पस्नुभयो, त्यसैले त्यो रातको जमघट लुग्ने मान्छेहरूको मात्रै भयो। त्यसपछि एक बेलुकी वर्धमान महाराजको दरबारको भित्री शानदार डबलीमा नेपाली कलाकारहरूले डम्बर गुरूङ दाजुको राजवाड़ी गाउँका बासिन्दाहरूको निम्ति एउटा कार्यक्रम गर्यो। त्यहाँ नातिकाजीको रिसको सानो नमूना मैले देखेँ। के कारणले हो तारादेवीले गीत गाउन अलिक अप्ठ्यारो मानेको जस्तो गर्नुभयो? नातिकाजीले आफ्नो हार्मोनियममाथि राखिएको गीतको मोटो किताब तारादेवीको काखमा बजार्नुभयो, गाउ, उहाँले निकै कड़ा स्वरमा भन्नुभयो। कार्यक्रम राम्रो चल्यो। सन् 1967 हिउँदोमा म वीरगंजबाट काठमाडौँ पसे। पीटर जे कार्थक अगाडि लेख्नुहुन्छ, म वीरगंजबाट काठमाडौँ पसे। रंजित गजमेर, फुर्वा छिरिङ र अनुराधा गुरूङ, जो हाल माइती नेपालका अनुराधा कोइराला हुनुहुन्छ, अनुराधा गुरूङ पनि मसँगै आएका हुन्। एक दिन रंजितले फुर्वा र मलाई रेड नेपाल लगेपछि आउँदो 6-7 वर्षसम्म प्राय लगातार रूपमा रेडियो नेपालको रेकर्डिङ स्टुडियोसित वाद्यवादक रूपमा मैले सम्बन्ध राख्ने अवसर पाएँ। वास्तवमा एक ताका यस्तो पनि जमाना थियो कि पीटर कार्थक, रंजित गजमेर र फुर्वा नभए त्यहाँको मुख्य रेकर्डिङ हुन गाह्रो पर्थ्यो। यो गर्वको विषय हो। पीटरको डबल बेस र गिटार, फुर्वाको मुरली बाँसुरी अनि रंजित गजमेरको ड्रमसेट र तबला यी वर्षहरूमा गरिएका टेप र रेकर्डहरूमा सुन्न सकिन्छ। के नारायण गोपाल, के अम्बर गुरूङ, के गोपाल योञ्जन, तारादेवी, कोइली देवी, दीप श्रेष्ठ, प्रेमदोत जस्ता प्रख्यात गायक र संगीतकारका गीतमा हामीले काम गरेका छौं। मीरा राणा, ज्ञानु राणा, कमला श्रेष्ठ, भुवन थापा चन लगायत लेकाली जस्ता त्यसबेलाका उदीयमानहरूलाई पनि सघाउने श्रेय हामीले पाएका छौं। अहिले सम्झदा धन्य लाग्छ।
खुशी खुशी लाग्यो बदला।
अर्णा लामाको स्वरमा फेरि कलि अम्बर गुरूङको शब्द र संगीतमा, त्यसअघि बजेको भाग्यले खुशी खोसेर लग्यो नातिकाजीको संगीतमा वीरेन्द्र कणेल लेख्नुहुन्छ, ट्वीटरमा मेन्सन गर्नुहुन्छ, भाग्यले खुशी खोसेर लग्यो बदला लिएर कस्तो सुन्दर गीत, कस्तो कालजयी गीत, कस्तो हृदयस्पर्शी आवाज। अम्बर देउजा ट्वीटरमा मेन्सन गर्नुहुन्छ, चुरोटको विस्तार क्या रमाइलो। त्यसै गरी शोभा आचार्यले प्रेमदोज प्रधानको स्वरमा बजेको गीतलाई यहाँ उल्लेख गर्नुभएको छ, तिमीलाई देख्दा मन कस्तो हुन्छ। गोल्डन भोइस प्रेमदोज प्रधानको डबल डोजले मन्त्रमुग्ध भइरहेको छु। सलाम ती युगका हीराहरू, नातिकाजी अम्बर गुरूङ, नारायण गोपाल, प्रेमदोज दाई। र प्रकाश दाहाल लेख्नुहुन्छ, महत्वपूर्ण जानकारीका साथ कार्यक्रम श्रवण गर्दैको सिलसिला प्रस्तोता दाई सम्पूर्ण मित्रहरूमा सम्झना। र त्यसै गरी यहाँ फरक प्रसंगमा एक मित्र लेख्नुहुन्छ, नातिकाजी र अम्बर गुरूङको सन्दर्भ सुन्नै पर्ने रहेछ। पीटर जे कार्थक अगाडि लेख्नुहुन्छ, रेडियो नेपालमा नातिकाजी दाईको अफिस कहाँ थियो भन्ने थाहा मलाई कहिले पनि भएन, न त त्यसको चासो नै भयो, किनभने दिउँसोभरि उहाँ रेकर्डिङ स्टुडियोभित्र वा वरिपरि नै हुनुहुन्थ्यो। स्टुडियोहरूमध्ये पश्चिमको एक नम्बरको स्टुडियो नै हाम्रो कामको थलो हुन्थ्यो। हाम्रो बजाउने काम भएकोले नाति दाईसँग गफगाफ त के, राम्रो बोलीचालीको मौका पनि हुँदैनथ्यो। उहाँ पनि बाजा बजाउनुहुन्थ्यो, पियानो ओर्गन उहाँको मुख्य बाजा हुन्। तर निगरानी र प्रशासनिक काममा पनि उहाँ व्यस्त हुनुहुन्थ्यो, त्यसैले नमस्कार दाई भनिदियो, उहाँबाट पनि नमस्कार छ भन्ने मै हाम्रो सम्बन्ध र सरोकार रह्यो। बरु हामी बढी मात्रामा स्टुडियोभित्र आफ्नो गाना बजानतर्फको माध्यमबाट नजिकिन्थ्यौं। हाम्रो बोली र भाषा त सरगमको नोट, बाजा र गीतको आवाज र भाकाबाट हुन्थ्यो, त्यो नै मनज्ञ हुन्थ्यो। वर्ता बोल्ने गुन्जाइस बेमतलबको कुरा थियो। तैपनि दुई चारवटा अनुभवको सम्झना मसँग छ। एक दिन स्टुडियोभित्रको हावाविहीन उकुस मुकुसबाट ताजा हावा खानमा बाहिर निस्के र भवन अगाडिको डिलमा बसेर चुरोट तान्न थाल्नुभयो नाति दाई। पिटर भाई, हजुर दाई, होइन महेन्द्र राजा पनि मर्यो बा। राजा पनि मर्दो रहेछ हगि? मैले भने हो दाई, त्यस्तै भयो, अब नयाँ राजा आएको छ। होइन, यो विश्वासै नलाग्ने कुरा, अरे महेन्द्र जस्तो राजा पनि मर्यो बा। नाति दाईको कुराले मलाई अचम्म नै पारेको थियो। त्यो दिन राजाप्रतिको त्यत्रो ठूलो भरोसा उहाँको चकनाचुर भएको रहेछ। मैले सम्झाउन कोशिश गरे, हो दाई, एउटा राजापछि अर्को राजा आउँछ, राज संस्था भनेकै त्यस्तै हुन्छ। त्यसैले बेलायतमा भन्ने गरिन्छ, द किङ इज डेड, लङ लिभ द किङ। मेरो उक्त सम्झाइले नाति दाईलाई केही मलमपट्टि अवश्य भयो होला। हामी फेरि स्टुडियोभित्र पस्यौं। योगेश वैद्यको एउटा गीत रेकर्डिङ गर्नु थियो। एकताका अम्बर गुरूङबारे एउटा समाचारले काठमाडौँमा हलचल ल्यायो। यो कुराले पनि नाति दाईलाई ठूलो चोट पुर्यायो। विशेष गरी यो काण्डमा लागि पर्ने व्यक्तिहरू उपर उहाँको क्रोध थियो। पिटर भाइ, एउटा मुख्य कुरा तिनीहरूले याद गर्नुपर्ने के थियो भने, अम्बरजी र हामी मध्ये एउटा ठूलो कलाकार हो। अरू केही नभए पनि अम्बरजी भनेको ठूलो संगीतकार हो। ती मान्छेहरू मूर्ख नै रहेछन्, मूर्ख, बुझ्यो भाइ? ठाउँ त्यही उद्यानको डिल थियो। त्यति बेला पनि हामी चुरोट पिउन र ताजा हावा खान निस्केका थियौं। स्टुडियोभित्र नाति दाईको सधैँको एउटा थेगो थियो, हन यो गीतले धानको भात खुवाउला त, धानको भात, हरे धानको भात। भनाइको अर्थ, रेकर्डिङ सफल भयो ताकि सबैले पारिश्रमिक पाएर, ज्याला पाएर घरमा धानको भात खान पाओस्। कुन टेप सदर हुन्छ, त्यही प्रश्न उहाँको थियो। हुन पनि बाजा बजाउने तीन चारजनाको आर्थिक स्थिति त्यस्तै थियो। दुई तीन दिन रेकर्ड दिनमा भयो त्यो पनि उनीहरूले 10-15 रुपियाँ पाउन सक्थे, गुजारा चल्थ्यो। तर उही गोविन्दबहादुर जस्तो हुकुम प्रमाङ्गी पाएका गायकको रेकर्डिङ हुने दिनमा झण्डै खाली हात जान परेर आफ्नो चुलो चिसै राख्नुपर्ने स्थिति पनि कहिलेकाहीँ नआएको होइन। त्यस्तो विभत्स कथा अर्को प्रसंगमा, र त्यस्तो नहोस् भन्ने पीर नाति दाईको हुन्थ्यो। रेकर्डिङमा अनुशासनको कमी वा ढिलासुस्ती भएमा नाति दाई त्यहाँ आई बाधक वा कन्डक्टर हुने जिम्मा लिनुहुन्थ्यो। ए राज भाइ, तिमी भैलिन नबजाऊ, तिमी पियानो बजाऊ, बाजा पुगेन, म पनि इलेक्ट्रिक ओर्गनमा सघाइदिन्छु। ओ मनश्याम भाइ, तिमी माइक छेउमा आऊ त, ल रेडी, टेक 1-7, अनि रेकर्ड सफल हुन्थ्यो। यसरी हामी बाजा बजाउनेहरूले प्रति रेकर्ड 5 रुपियाँ पाउँथ्यौं। पछि यो पारिश्रमिक बढाइयो, 7.5 रुपियाँ पारियो। रेकर्डले धानको भात खायो, नाति दाई सोध्नुहुन्छ। खायो हो खायो, टेक नम्बर 7 ले खुवाई छाड्यो बल्ल बल्ल, यो भन्ने हुन्थ्यो इन्द्रलाल। एक नम्बरको ढटुवारी इन्द्रलाल नाच्न उफ्रन थाल्छ, गाउँछ, किनकि उनको पनि तबला बजाए बापत 5 रुपियाँ आज पाक्यो। टेक नम्बर 7 सदर भयो। नातिदाई टेक नम्बर 7 को लगत टिप्नुहुन्छ। गायक फलाना रुपियाँ 40, गीतको बोल ढिस्काना, गीतकार ढिस्काना रुपियाँ 40, संगीतकार फलाना रुपियाँ 40, वाद्यवादक पिटर, गिटार रुपियाँ 5, इत्यादि इत्यादि। भरै राति 7:30 बजे नेपाली समाचारपछि यो गीत बज्छ। गायक नयाँ रहेछ, नाम मदन कृष्ण श्रेष्ठ। यसरी सपारेर सकारेर नातिदाईको कार्य जीवन रेड नेपालमा बित्यो। पछि गएर रत्न रेकर्डिङ संस्थानको डिक्स रेकर्डिङ, जो जापान सरकारको सहयोगमा हुन्थ्यो, त्यो बारे अनन्य भाँडभैलो, षड्यन्त्र, धाँधली भएको विवादमा नातिदाईको पनि नाम मिसाउन थालियो। तर मलाई लाग्छ उहाँको आफ्नै गीतहरू पनि ती हाकिमहरूका कुचक्रमा परेका हुन्। अरू कुराहरू त दैव नै जानुन्। रेडियो नेपालमा नातिदाईको कार्य जीवन जे जस्तो वातावरणमा बिते पनि एउटा सत्य चाहिँ आरिसका साथ भन्न सकिन्छ। त्यो के भने, कुनै नेपाली संगीतकारले एउटै कार्यालयमा झण्डै 35 वर्ष बिताएको भाग्यमानी अवसर नातिकाजी बाहेक अरूले पाएका छैनन्। शिवशंकर मानन्द र तारादेवी अब्बाद मानिनुहुन्छ, किनकि उहाँहरूले पनि धेरै वर्ष रेडियो नेपालमा कार्यरत हुने मौका पाउनुभयो। त यस्तो दशकौंको अवसरमा नातिदाईको कुनै पनि गीत बासी भएर खेर गएन। सबै तातो तातो रेकर्ड भए। यस्तो सहुलियत अम्बर गुरूङ, गोपाल योञ्जन, नारायण गोपाल आदिलाई प्राप्त भएन। त्यसो हुँदा अम्बर गुरूङको 2/3 गीतहरू नोटेशन र नोटबुकमा नै थन्किएका छन्। जेठा छोरा किशोर गुरूङले आफ्नो निजी रेकर्डिङ स्टुडियो खोलेपछि मात्र अम्बरका नयाँ गीतहरू सुन्न पाइयो। गोपाल योञ्जनलाई पनि त्यस्तै अवस्था परेकोले आफ्नो घरमा वर्षौं लगाएर एउटा रेकर्डिङ स्टुडियो खोल्न सफल भए। नारायण गोपाललाई पनि निजी क्षेत्रका स्टुडियोहरूद्वारा नै फेरि चिनाइए। यी प्रख्यात कलाकारहरू समेत रेडियो नेपालको तारिख पर्खन्दा पर्खन्दा बुढा हुने छाँट आइसकेको अवस्थामा नयाँ नयाँ कलाकारहरूको चयन पनि अनिश्चित हुन्थ्यो। तर अब निजी क्षेत्र आएकोले त्यस्तो स्थिति छैन, तर यसको निम्ति धेरै वर्ष पर्खनु पर्यो। त्यसैले नातिदाई यो मानेमा भाग्यशाली हुनुभयो। त्यसैले उहाँको हजारौं गीतहरू प्राय सबै रेड नेपालबाट रेकर्ड गरियो। यो सत्य आफैमा पनि एउटा रेकर्ड वा कीर्तिमान हो। अर्को भाग्यमानी सत्य, तारादेवी आफै पनि रेड नेपालको जागिरी हुनुमा छ। त्यसैले नातिकाजी र तारादेवीको 3 दशकभन्दा लामो अटूट संलग्नता वा पार्टनरशिप पनि एउटा अर्को कीर्तिमान नै हो। नातिकाजीको अटूट जागिर र जागिर खाने स्थान एउटै भएकोले अनेकौं गायक र गायिकाहरूले पनि उहाँबाट मौका पाए, लाभ उठाए। यिनै कारणले गर्दा नातिदाईलाई एउटा जीवित संस्था वा सम्पदाको रूपमा हामीले हेर्न पाइरहेका छौं।
जालो घरा एकै र डाडा पल्तिर डुबाई पल्तिर डुबाई प्रीतिलाई छोड्यो घामको झुल्कामा घामको झुल्कामा आँखामा आँसु बोकेर पानी भरेकी घल्चामा भरेकी घल्चामा डाँडाको जुना डाकेर टाढा बज्दछ बाँसुरी बज्दछ बाँसुरी छोडेको साथी सम्झेर राति लाग्दैन निदरी लाग्दैन निदरी ¶¶ एक्लास रात एक्लास रात ये फेरी भेदा की हुन्ना प्रीति को साथ प्रीति को साथ
उफ यो इतिहास कविवर माधव घिमिरेको रचना र अम्बर गुरूङ जस्ता महान संगीतकारले अरू कसैको संगीतमा गाएको यही एक्लो गीत नेपाली संगीतको इतिहास हो। यस गीतका संगीतकार हुन् नातिकाजी। अम्बर गुरूङले आफ्नो संगीतमा बाहेक अरू कसैको संगीतमा कुनै गीत गाएनन् सिवाय नातिकाजीको संगीतमा यही एउटा गीत गाए पहिलो बास बस्तस यात्री झ्याउकिरी रुवाई। यद्यपि नातिकाजीले पनि अरूको संगीतमा गाएनन् तर शिवशंकरसँगको संयुक्त संगीतमा केही गीत गाए। यो इतिहास गीतसँगै पीटर जे कार्थकको लेखको अन्तिम अंश यहाँ राख्न चाहन्छु प्राविधिक मित्र संघर्ष विष्टको अनुरोधमा। नातिकाजीका हजारौं गीतहरूको लेखाजोखा गर्नु एउटा वृहत निकायको जिम्मा हो प्रकाश भाई। यी गीतहरूको ऐतिहासिक क्रमबद्धता र त्यसको स्कूलको विभिन्न श्रेणी वा कक्षाहरू नै एउटा विशाल विषय हुन आउँछ। तपाईँको कार्यक्रम त्यसको एउटा हिस्सा मात्रै हो। त्यसको निम्ति एउटा नातिकाजी संग्रहालय नै खोलिनुपर्छ। तर दुई शब्दमा नातिकाजीको परिभाषा दिने हो भने त्यो हो आधुनिक नेवार। नातिकाजीका नेवार आधुनिकतामा नेवार राष्ट्रको सर्वाङ्गीन शताब्दीहरू समेटिएका छन्। उहिलेदेखि अहिलेसम्म ठूला तथा लामा सांगीतिक कृतिहरू नभएका नातिकाजीका प्रत्येक गीतका सर्वेक्षण गर्दा सो कुरा देखिन आउँछ। मेरो सीमित सर्वेक्षणमा नातिकाजी दाईका तीन गीतहरू गुन्जिन थाल्छन्। वनमा खेली हुर्किएकी अकेलीदेखि लिएर आएन निद रातभरले रानी तलाउ किनारमा उभ्याइएपछि मलाई चौथो गीत छान्न कुनै गाह्रो हुन्न। त्यो चौथो गीत हो फुलाई फुल फुलन धरती आकाश ओर्ली आउला मोहनी लाउला हिमालीले पंछीले गीत गाउला। नातिकाजीका अरू सबै गीतहरूलाई टुकुचामा फालिदिए पनि वा नकारे पनि वा नातिकाजी संगीतकार होइन भनेर कसैलाई खिस्याए पनि ईश्वर वल्लभको यो उत्कृष्ट कृतिमा सरगम भरेर तारादेवीलाई गाउन लागिएको यो एउटा सिंगो गीत मात्रैले पनि नातिकाजीको नाउँ अमर राख्न सक्छ। कुशल गीतकार र कुशल गायिका ईश्वर वल्लभ र तारादेवी आफ्ना ठाउँमा हुनुहुन्छ नै, त्यसमा रतिभर शंका छैन। तर द्रुत दादरा र वाल तालमा फुलाई फुल फुल न धरती आकाश ओर्ली आउला ऐतिहासिक नै छ। पीटर जे कार्थकको लेखलाई धन्यवाद व्यक्त गर्दै पीआर कार्थक पीआर पृथक लेख्नुहुन्छ, म पनि छेउमै थिएँ कि झैं लाग्दैछ, जस्ताको तस्तै स्वरूपमा सुन्न पाउँदा कति दुरूस्त तन्दुरूस्त वाचन प्रकाश दाजुको आज विशेष कार्यक्रमको लागि कोटी कोटी सेल्युट। पीआर पृथक र महेन्द्र प्रेम श्रेष्ठका पंक्तिहरूलाई आभार व्यक्त गर्दै आज कार्यक्रमबाट संघर्ष विष्ट र यो प्रकाश हामीलाई बिदा दिनुहोस् विचार। कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।